محلب، کیا یہ ممکن ہے کہ مختار کا محل کے اندر ڈٹ کے مقابلہ کرنا کوئی چال ہو؟
بالکل ایک چال ہے، شک مت کرو، مختار کٹھن میدانوں کا بازیگر ہے۔
امید کرتا ہوں کہ وہ حماقت نہ کرے اور تسلیم ہو جائے۔
تمہیں کیا لگتا ہے کہ مختار اپنے آپ کو تسلیم کر دے گا؟
کیوں نہیں، وہ ایک ماہر سیاستدان ہے، جہاں کہیں میدان کو تنگ دیکھے گا گھٹنے ٹیک دے گا۔
بہرحال ممکن ہے، ابراہیم اشتر کے ساتھ اس کی خط و کتابت رنگ لے آئے اور ابراہیم موصل سے کوفے کی جانب واپس لوٹ آئے۔ اگر اشتر کا بیٹا کوفے پر حملہ کر دے تو کوئی ہاتھی بھی اس کے آگے نہیں آ سکتا۔
لگتا ہے اشتر کے بیٹے نے تمہیں بری طرح سے ڈرا دیا ہے، تم حق بجانب ہو محلب۔ اشتر کا نام اب بھی خوفناک ہے اور مد مقابل پر کپ کپی تاری کر دیتا ہے۔
میرا بہت دل چاہتا ہے کہ اشتر کی اولاد سے پنجہ آزمائی کروں۔
ارورا عجموں کی قتلگاہ بن گئی؟
جی امیر، خبر یہ اڑی ہے کہ محلب نے عجموں کے قتل عام کی تدبیر کی تھی۔
محلب؟
جی امیر، محلب زبیر کے بیٹے کا مانا ہوا مشیر۔
میں سمجھ گیا، محلب ان کا میراث خوار اور پالتو کتا ہے۔ ابو اسحاق نے کیا کیا؟
وہ پیچھے ہٹ گئے، اس وقت وہ قصر کوفہ میں زبیریوں کے محاصرے میں ہیں۔
بہت خوب، جاؤ خط کا جواب تیار ہونے تک کچھ سکون کا سانس لے لو۔
جی امیر۔
مختار ابن ابو عبید ثقفی کی جانب سے ابراہیم ابن مالک کے اشتر نخعی، اما بعد، جب تم اس خط کو پڑھو گے ممکن ہے پھر قیامت میں ہی دیدار میسر ہو سکے۔ ابراہیم، تم ہمیشہ سے میرے لیے اور قیام کے لیے ایک پرامن تکیہ گاہ تھے۔ خدا جانتا ہے کہ میں نے ہرگز تم پر اور تمہاری نیت اور کردار پر شک نہیں کیا، سوائے ایک بار کے کہ جب تم نے لکھا کہ موصل کو چھوڑنا لشکر خدا کی عہد واری غلطی کے برابر ہے، مجھے ایسا لگا کہ تم موصل میں دل لگا بیٹھے ہو۔ تم سے صرف اتنا چاہتا ہوں کہ میرے اس شیطانی خیال پر مجھے معاف کر دو۔ قیام کے اہداف میں سے ایک، جو کہ ہمارے مظلوم امام کے خون کا انتقام تھا، وہ حرورہ میں مکمل ہو گیا۔ اس وقت قیام کی پشت پناہی اور علوی حکومت کا برپا ہونا آپ کی ہمت پر منحصر ہے۔ ہم جو بھی کر سکتے تھے وہ کر چکے، امید کرتا ہوں کہ درگاہ الہی کی مرضی کے مطابق ہی واقع ہو جائے۔ والسلام۔
کیا ڈھونڈ رہے ہیں بھائی جان؟
اپنی حماقت کی نشانیوں کو ڈھونڈ رہا ہوں۔ میں یہ کیوں نہ سمجھ سکا کہ مختار کے خطوط کا لہجہ دشمن کی چال ہے۔
خدا کو مانیے، کس بات پر شک کر رہے ہیں؟
ایک جعلی مہر محلب جیسے ایک جادوگر کے لیے پانی پینے سے زیادہ آسان کام ہے۔ اس خط کا لہجہ کہاں اور اس خط کا لہجہ کہاں؟
آپ غلط فہمی میں مبتلا ہیں بھائی جان، یہ ایک جیسے حالات میں تو نہیں لکھے گئے نا۔ ایک شکست سے پہلے لکھا گیا ہے اور ایک شکست کے بعد۔ ظاہر سی بات ہے کہ ایک انداز آمرانہ ہوگا اور دوسرے کا خاصانہ ہوگا، اس کا محلب کی مکاری سے کوئی تعلق نہیں ہے۔
خوش فہمی ہے یہ۔ ہم سب یہ جانتے تھے کہ مختار کے لشکر میں عرب اور عجم کے بیچ پھوٹ پڑ جانا ایک ناممکن کام ہے۔ صرف یہی کہ بن شمیت ایک بہت بڑے فریب اور غلط سوچ کے دھوکے میں آ گیا، یہ ہمارے ابدی جہل کا ثبوت ہے۔ جلدی کرو بھائی، لشکرگاہ کو سمیٹو، بلا توقف کوفے کی جانب چلنا ہے۔
آپ مزید سوچنا نہیں چاہیں گے؟
کیا سوچنا؟ قیام کا خاتمہ نزدیک ہے، جلدی کرو اس سے پہلے کہ ختم ہو جائے۔
اچھا اچھا، آپ غصہ کیوں ہو رہے ہیں؟
عمرہ؟
عمرہ کی جان،
میں جھوٹ موٹ کی گڑیا اور گڈوں سے تنگ آ گئی ہوں، کب اپنے گھر جائیں گے ہماری بکری کے بچے، بلی اور بطخ کے پاس؟
تم نے مجھ سے کیا وعدہ کیا تھا؟
میں نے وعدہ کیا تھا جب تک میرے بابا غول کو نہیں مار دیتے میں تنگ نہیں کروں گی۔
تو پھر کیوں تنگ کر رہی ہو؟ وعدہ توڑ دیا نا۔
میں تنگ تو نہیں کر رہی تھی، مجھے میرے بابا مختار بہت یاد آ رہے ہیں، وہ غول کو کب ماریں گے؟
غول کو مارنا ایک مشکل کام ہے، بہت سارا وقت لگتا ہے اس میں۔
کتنے دن؟
100 دن، شاید اور بھی زیادہ۔
بابا کو غول سے ڈر نہیں لگتا؟
وہ کسی سے نہیں ڈرتے، غول تمہارے بابا سے ڈرتے ہیں۔
بابا بہت طاقتور ہیں۔
ہاں، بہت طاقتور بھی ہیں اور بہت ہوشیار بھی ہیں۔
غول طاقتور نہیں ہے کیا؟
کیوں نہیں، غول بہت طاقتور ہیں، ڈراؤنے ہیں، آدم خور ہیں۔
ان کے سنگ اور دم بھی ہوتی ہے؟
نہیں، جو غول مختار سے لڑ رہے ہیں نہ ان کے سینگ ہیں اور نہ ہی دم۔
تو پھر کیسے ہیں وہ؟
انہی لوگوں کی طرح ہیں جنہیں دیکھ کر تم ڈر گئی تھی۔
وہ لوگ خوفناک تو نہیں تھے؟
تو پھر انہیں دیکھ کر کیوں ڈر گئی تھی تم؟
میں ڈری تو نہیں تھی، آپ کے دل نے آواز دی اور میں رونا شروع ہو گئی۔
میرے دل نے آواز دی؟ کیا آواز دی؟
تلپ تلپ کی آواز تھی، آپ کے ہاتھ ہی جگہ بھی پھڑک رہی تھی۔
تم بھی جب میری طرح بڑی ہو جاؤ گی، تمہاری شادی ہو جائے گی اور بچے ہو جائیں گے، تو انسان نما غول دیکھ کے ڈر جاؤ گی، کانپ جاؤ گی۔ ارے جاؤ اپنی گڑیا سے کھیلو۔
جی اچھا۔
تم نے کپڑے بدل لیے؟
کالے کپڑے پہنتی ہوں تو میرا دل تاریک ہو جاتا ہے ناریا، کمزوری کا احساس ہوتا ہے، کالے کپڑوں سے بو آتی ہے، سو کی بو۔
ہم کسی شادی میں بھی بلائے نہیں گئے ہیں عمرہ، ہماری حالت کسی سوگ سے کم نہیں ہے۔
میں تمہاری طرح نہیں سوچتی ناریا۔
تمہیں جس طرح سوچنا ہے سوچو عمرہ، لوگوں کی باتوں سے غافل نہ رہنا۔ ہمارے ہمسائے اگر ہمیں سفید کپڑوں میں دیکھیں گے تو غلط سمجھیں گے، وہ بھی اس وقت جب مختار حکومت کے لیے پگلا گیا ہے اور اپنے آپ کو زبیریوں کے تلواروں کے آگے ڈھال بنا بیٹھا ہے۔
آخر یہ لوگ اس کا الٹ کیوں نہیں سوچتے؟ مختار ابھی زندہ ہے اور شیروں کی طرح ڈٹ کے مقابلہ کر رہا ہے، تو پھر کیوں ہم اس کے سوگ کا لباس پہنے؟
ذہ نصیب تمہارے عمرہ، کاش مجھے بھی کل کے بارے میں کوئی خوش فہمی نصیب ہو جاتی۔
بغیر سیکھو تم والا دے ہوئے گی، دفعے میں ایسے غور تو کبھی نہ تھے، تھے کیا؟
بسرے والے ہیں یہ، یحییٰ ابن زمزم، یحییٰ ابن زمزم، نہیں سنا تم نے؟
اچھا تو بنی زبدہ کے دیو یہ ہیں، تم نے اسے پہلے دیکھا ہے کبھی؟
نہیں، ان کے اصحاب تو سنے تھے مگر آج پہلی بار ان کی زیارت کر رہا ہوں۔
خدا کی پناہ، عجیب مخلوقات ہیں خدا کی، शायद ये गोल मुख्तार का खात्मा कर सके।
क्या हाल है यहया?
शुक्रिया अमीर।
मुझे यकीन है कि मुख्तार तुम्हें देखते ही बेहोश हो जाएगा। देखते हैं तुम क्या करते हो।
कुचल के रख दूंगा उसे अमीर, कुचल के रख दूंगा।
ये क्या करने वाला है?
आओ और खुद देख लो।
मैंने पूछा ये बनी जब्दा का देव क्या गुल खिलाने वाला है।
वही काम जो हर जंगजू बहादुर मैदान में किया करता है, रजस्खानी करेगा और हल मिन मुबारिस कहेगा। शायद मुख्तार की गैरत जोश में आ जाए और वो अपने आप को सामने ले आए।
मुख्तार को जोश मत दिलाओ जाफर, बहुत पछताओगे।
जी, क्या फरमाया आपने?
क्या बहरे हो शहजादे?
बात सुनो इब्ने हुर, ध्यान रहे कि तुम्हारी तेज जबान तुम्हारे सर को जाया ना करवा दे। मैं अपने भाई मुसब की तरह बख्श देने वाला नहीं।
जानता हूँ, जब तुमने शर्त के 100 ऊंट ना दिए तो मैं समझ गया कि कितने बख्शने वाले हो।
अच्छा, अब पता चला क्यों इतने उखड़े हुए हो और क्यों इतनी गर्मी दिखा रहे हो। मुख्तार जैसे ही घुटने टेकेगा आपके 100 ऊंट भी दे दिए जाएंगे।
जाफर, मुख्तार इतना हल्का नहीं कि किसी देव की चीख से डर जाए। वो बुझती हुई आग है जिसे अगर फूंक मारी जाए तो भड़क उठेगी, खुद भी जलेगी हमें भी जला देगी।
तुम्हारी बातें कुछ मशकूक सी हैं। सांप भी मर जाए और लाठी भी ना टूटे। एक तरफ तो मुख्तार को अमान देने के खिलाफ हो, दूसरी जानिब उसे बिल से बाहर निकालने के भी मुखालिफ हो। तुमसे बईद नहीं कि तुम मुख्तार के आदमी होगे और अपनी इन बातों के जरिए हमारे सिपाहियों के दिलों में मुख्तार का रोब बिठाना चाहते होगे।
जब तक के आले जुबैर के पास तुम जैसे बचकाना ज़हनियत वाले सरदार हैं, महाल है कि मुख्तार पर गलबा पा सकें।
नमक हराम, कहां चले?
शमशीर जो बहुत आसानी से मयान से निकल आए, वो अपने मालिक का सर भी बहुत आसानी से उड़ा देती है। मुझे तो ताज्जुब है कि तुम अब तक जिंदा कैसे हो।
मैंने पूछा कहां?
मैं और मेरे आदमी जंगजू हैं। हम तुम लोगों के इस बचकाना खेल में शामिल होकर जंग की मश करने के लिए नहीं आए। या हम रहेंगे या बनी जब्दा के उस देव का खेल होगा।
कहाँ जा रहे हैं अमीर?
दुश्मन की आराइश देखने जा रहे हैं।
माफी चाहता हूँ अमीर, क्या ये जरूरी है कि आप दीवारे महल पर जाएं?
दुश्मन की आराइश देखना जंग की जरूरियात में से है।
क्या ये मुमकिन है कि फिलहाल आप दीवारे महल पर ना जाएं?
क्यों?
मुमकिन है आपको कुछ ऐसे मनाजिर नजर आए जो नापसंदीदा हो।
जंग की नाकाबिले इनकार हकीकतों में से एक जंग के नापसंदीदा मनाजिर को देखना है।
मैं कुछ देर में आपको तला दे दूंगा, कम से कम आप जरा देर को ठहर जाइए।
वाजिब हो गया है कि हम इसी वक्त जाएं। दरवाजे के बाहर ऐसा क्या हुआ है कि आप लोगों को इस कदर डरा दिया है?
वाह वाह, क्या शान है आपकी जनाब। रहम खा उस पे कि ये छोटा सा कीड़ा है और अंधा है, कई जरबते खाने के सबब डस गया मस्ती में अपनी कई अस्हाबे नसब। दार पे सब को चढ़ा के खून की नहरें बहाता गया और भूल गया कि यही नहरें उसे सैलाब की सूरत कभी ले डूबेंगी।
क्या हुआ, कपड़े भीग गए क्या?
मेरे कपड़े भीग गए पहलवान,
कपड़े मेरे भीग गए। हालत पतली हो गई, मैं तो आपसे डर गया, कपड़े गीले हो गए, हालत पतली हो गई, मैं तो आपसे डर गया।
अरे ओ नखरेबाज औरत, बेवकूफी मत करो, अपने नसीब पर लात ना मारो।
यह एक अच्छी चाल है कि सकफी कज़्ज़ाब को बाहर खींचकर उसका काम तमाम कर सकते हैं। वो देखो 40 दिन बाद अपने आप को सामने ले ही आया।
मैं अभी अपनी जान से बेजार नहीं हुआ हूं, खुदा ही तुम्हें और उस बनी जब्दा के हौल को बचाए। वो जाल बिछाया है जिसके शिकार भी खुद हो गए।
खयानतकार कहीं का।
मैंने सुना है तुम्हें जादूगरी भी आती है, तो फिर तुम्हारी जादू की लकड़ी कहाँ है कसाब?
मैं और जादू की छड़ी, क्या बात कर रहे हो? गलत फहमी है आपको, मुझे जादू आता तो है मगर आपके बराबर नहीं। मैं तो सिर्फ एक जादूगरनी हूँ जिसने एक सांप को पैदा किया जिसके पास ना कोई डंक है और ना ही कोई जहर। जादू की छड़ी तो आप खुद हैं, आप तो अस्तहा हैं, क्या मुझे खाने आए हैं? मैं तो एक छोटा सा बेजान सा कमजोर सा हिजड़ा हूँ, हरन की चाल है मेरी, मुझे मत खाना।
ऐ मुख्तार, औरतों की तरह खाना नशीन होकर दरवाजा बंद किए क्यों बैठे हो? साबित करो कि तुम मर्द हो।
इजाजत दीजिए मैं इसे तीर से मार डालूं।
नहीं, तुल को आमादा किया जाए।
आप क्या करना चाहते हैं अमीर?
तुम खड़े रहो और तमाशा देखो।
बहुत बड़ी गलती कर दी।
तो मानना वो भाई से फख्र काम है जो हर किसी को नसीब नहीं होता। तुम तैयार हो?
हम मशवरे के लिए यहाँ जमा हुए हैं या सोग मनाने के लिए?
तुम सिर्फ अपनी हड्डियां चबाओ लाशखोर, हुकूमत बनी जुबैर को तुम जैसे मुशीर की जरूरत नहीं है।
ताज्जुब है, अभी तक उस हुक्म की स्याही नहीं सूखी जो जुबैर के बेटे ने मुझे दी थी। अगर मुझे ये मालूम होता कि जुबैर के बेटे अपने वादे को पूरा नहीं करते तो मैं अपने हाथों और जबान को जला डालता और मुख्तार के खिलाफ नहीं उठता। बहरहाल कोई बात नहीं, मछली को जब भी पानी से निकाला जाए ताजा होती है। मैं अपनी गलती का इजाला भी कर सकता हूँ।
बैठ जाओ इब्न हुर।
मैं तो बैठा हुआ था जनाब मुसब, आपके बदतमीज भाई ने हमें मशवरे के लायक नहीं समझा।
जाफर ने गलती की, हम अपने मकतूब की अपने खून से जमानत देते हैं।
मगर भाई,
चुप रहो जाफर।
आखिर मैं क्यों चुप रहूं भाई? इस शख्स ने महल के बिलमुकाबिल मैदान में पीछे हटकर हमारे साथ खयानत की है। आपको यकीन आएगा कि एक लश्कर मिलकर सिर्फ एक शख्स का मुकाबला ना कर सका। मुख्तार महल से तने तनहा बाहर निकला, हमारे लश्कर पर हमला आवर हुआ, चंद अफराद को पैरों तले रोन दिया और बगैर किसी हल्की सी खराज के सही सलामत महल में वापस चला गया। आप इन सब बातों को सिवाय खयानत के और क्या कहेंगे?
मैंने ऐसे हमले की पेशंगोई पहले ही कर दी थी। मुख्तार की जब तक जान में जान है और उसके हाथ में उसकी तलवार है और उसके पैर उसके घोड़े की रकाब में हैं, कोई आदमजाद उसका मुकाबला नहीं कर सकता। ये कोई मुबालिगा नहीं है। मैंने बारहा मुख्तार से ऐसे मौजजात खुद देखे हैं। हमें मुख्तार को धोखे से ही मारना पड़ेगा। आखिर कब तक चूहे बिल्ली का खेल खेलना चाहते हैं? तकरीबन 40 दिन से हमने महल का मुहासरा किया हुआ है बगैर नतीजे के। कम अज कम उन अफवाहों का तो सोचिए जो लश्कर को खोखला कर रही हैं। खबर है कि अश्तर का बेटा एक बड़ी फौज के साथ साबाते मदाइन तक पहुंच गया है। कयामत तक सब्र करेंगे मुख्तार, फिर भी वो इंसान नहीं जो अपने आप को तस्लीम कर दे। आपकी मर्जी।
मुख्तार के घर वालों को हाजिर किया जाए, यह आखिरी मोहलत है जो मैं उसे दे रहा हूं।
मुसाब, ये काम खुदकुशी है, तुम्हारी हुकूमत की बुनियादों को हिला देगा।
हमारी हुकूमत की बुनियादें हिल जाएं, ये कहीं बेहतर होगा बजाय इसके कि गिर जाएं।
कौन हो सकता है ये? शायद पैरवी जुबैर के बेटे हम पे रहमो करम करना चाहते होंगे ताकि अपने इस अमल से कुफियों के दिलों को मरूब कर सके।
ये लोग हमेशा ऐसे तो दरवाजा नहीं बचाते। सुनो, आज ये लोग बहुत गुस्से में मालूम होते हैं।
यकीनन मुख्तार ने बनी जब्दा के कौल को मार के जुबैर के बेटे को गुस्सा दिलाया है। अब आए हैं अपने बुखार को हमारे सर पे निकालने के लिए।
मैं तुम्हारी पनाह मांगती हूँ उमरा, मुझे डर लग रहा है।
किस चीज से डर रही हो नारिया? तुम्हें तो जुबैर के बेटों के अमान नामे पर काफी भरोसा था और फिर मैंने तो अभी तक कुछ नहीं कहा।
जिल्लत किस गुनाह का बदला है?
मुख्तार से इश्क करने का नतीजा है।
कहीं ये लोग हमें फांसना ना चाहते हों।
सबर से काम लो नारिया,
मुझे डर है कि कहीं ये लोग हमें मार ना डालें।
घबराओ मत, अगर हमें मारना चाहेंगे तो उनकी कोई इज्जत बाकी नहीं रहे।
افرغ علينا صبرا وثبت اقدامنا وانصرنا على القوم الكافرين.
یہ ثابت ہو گیا کہ ہمارے اس مقابلے نے दुश्मन की हड्डियों पर कुल्हाड़ी चला दी है। जो दुश्मन कल तक गैरत मंदी और मुसलमान होने का दावा कर रहा था और मुख्तार के अहले बैत को उसने अमान दे रखी थी, आज वो बेगैरतों के बुजुर्गों के आगे सुर्ख रू हो गया। बेगुनाह औरतों को लुकमा बनाना, یعنی دیوانگی میں مبتلا ہو جانا. امیر کے خواب کی پہلی نشانی وہ دیوانگی تھی جو انہوں نے مصب کی آنکھوں میں دیکھی تھی. انشاءاللہ ہم امیر کے خواب کی حقیقت کے قریب تر ہوتے جا رہے ہیں.
اس قوم کی خبیث فطرت سے کچھ بد نہیں کہ وہ بے گناہ عورتوں قتل کر دیں. ہمیں کچھ کرنا ہوگا.
مثلاً کیا کر سکتے ہیں ہم صاحب؟
مجھے کیا معلوم، شاید کچھ ایسا کر سکیں جیسا کام جدلی نے مکہ میں کیا تھا.
یہ کوفہ ہے صاحب، مکہ نہیں، جہاں جدلی اور اس کے ساتھی احرام پہن کر حرم کعبہ میں داخل ہو گئے. تو کس حلیے کے ساتھ اس مسجد میں داخل ہو سکتے ہو جس کے قدم قدم پر تلواریں اور نیزے کھڑے کیے ہوئے ہیں؟
سب سے بہترین کام دعا ہے. دعا کیجئے کہ مختار کے اہل بیت کا انجام خیر پر ہو اور اپنے ایمان اور عقیدے پر ثابت قدم رہیں.
عورت مختار کی ہم عقیدہ ہے، اس کی طاقت دیکھ رہی ہو؟ گویا قید میں شیرنی بیٹھی ہو، مغرور اور شجاعت سے بھرپور.
وہ ایک مضبوط عورت ہے ماریا، اس نے ساری زندگی محل میں گزاری ہے، عمرہ کی زبان اچھی طرح جانتی ہے.
جس قدر عمرہ مختار کی سربلندی کا باعث ہوگی، ناریا اتنا ہی اس کی ناک رگڑنے والی ہوگی. دیکھو تو ذرا، بالکل چوہے کی طرح بیٹھی ہے.
تقریباً 40 دن تک ہم نے مختار کے ساتھ نرمی دکھائی، جس زبان سے بھی ہو سکا ہم نے اس سے بات کی، اسے امان دی ہم نے، گھٹنے نہیں ٹیکے وہ ایک طرف، بلکہ الٹا اس نے ہماری الفت اور رحمت کے جواب میں گستاخی سے جواب دیا، یہاں تک کہ وہ اپنے اہل بیت کو اپنی عمارت کی کرسی کے بدلے قبول کرنے کو بھی تیار نہیں ہوا. اب مجھے مختار سے اپنی جہاد کے بارے میں ذرا سی بھی تردید نہیں. مختار ایک ایسا دیوانہ ہے جس نے اپنی روح کو ابلیس کے حوالے کر دیا ہے. بہرحال میں اس کذاب کے مقابلے کو توڑنے کے لیے اس کے اہل بیت کو لقمت نہیں بنانا چاہتا. نہ تو شرعی طور پر یہ حرکت میرے لیے جائز ہوگی اور نہ ہی میری یہ عربی غیرت یہ گوارا کرتی ہے، اس لیے میں کوئی ایسا کام نہیں کروں گا. مختار کا دم نکلنے پر ہے، عنقریب وہ اپنے گناہوں کی سزا کاٹے گا اور ایک دردناک عذاب سے دوچار ہوگا.
جب اب مختار کا دم نکال ہی چکے ہیں تو پھر یہ مارکا کرنے کی کیا ضرورت پڑ گئی؟
ذرا دھیان سے مصاب، یہ عورت مختار کی تربیت یافتہ ہے، ممکن ہے اس کی زبان کے زخم بھی مختار کی تلوار کی طرح قاتل ہوں.
میں نے عدالت سے کوئی نامعقول سوال نہیں پوچھا، مجھے کسی حکیمانہ جواب کی توقع ہے.
تمہیں اپنی جان پیاری نہیں ہے کیا؟
اور ہمارا آج کا یہ اجلاس یا بقول آپ کی یہ مارکا آپ پر ایک تلخ حقیقت کو فاش کرنا چاہتا ہے، خاص طور پر ان عوام الناس پر جو کہ اب تک یہ سمجھتے ہیں کہ مختار کا موقف دین اور عدل کے تقاضوں کے تحت ہے. اسود،
جی امیر،
جو کچھ تم نے مختار سے سنا ہے وہ لفظ با لفظ سنا دو اسود، تاکہ ان محترم خواتین کو اس سمجھ آ جائے کہ وہ ساری زندگی کس غول کی شریک ہاتھ رہی ہیں. مختار کو یہ پیغام بھجوا ہے کہ تمہارے اہل بیت میرے قیدی ہیں، اس بےہودہ مقابلے سے دستبردار ہو جاؤ اور اپنی ناموس کا خون ضائع مت کرو. اور اس نے کیا جواب دیا؟
جب میں نے امیر کا پیغام مختار کو سنایا تو معمول کے مطابق اس نے تانے دینا شروع کر دیے کہ زبیر کے بیٹے آداب حکومت سے واقف نہیں ہیں، عمرا کی ایک ناموس ہوتی ہے جو ان کے اہل بیت پر مقدم ہوا کرتی ہے. ناموس عمرا کرسی عمارت ہے ان کی.
خدا کی پناہ ہے اس ریاست طلبی سے.
یہ جھوٹ ہے، تہمت ہے، یہ الفاظ مختار کے ہیں ہی نہیں.
ایسا جھوٹ، کیسی تہمت عمرہ،
اتفاق سے مختار نے اپنے دل کی بات کہہ دی. حکومت مختار کا خواب تھا. وہ ساری زندگی حکومت کو پانے کے لیے لڑتا رہا. گھر گھوڑے کی زین اور تلوار شریک حیات تھی. میں نے کبھی اسے صحیح طرح سے پیش آتے ہوئے نہیں دیکھا.
استغفار کرو ناریہ, زبیریوں کے ٹٹی دل سپاہی مختار کا مقابلہ نہیں کر پائے, لیکن تم اپنے ان زہریلے جملوں سے مختار کا کام ضرور تمام کر سکتی ہو.
عمرہ, ہم چاہیں کچھ بھی کر لیں, تقدیر اپنا کام کر کے ہی رہے گی. مختار کا کام تو اسی دن تمام ہو گیا تھا جس دن اس نے منوس محل پر قبضہ کیا. میں نے اسی دن شوہر کی محبت کو دل سے نکال لیا تھا. پتا تھا کہ یہ منوس محل اپنے حکمران کا سر اڑا کے رہے گا.
تو ہمارا یہ سفیر امانتدار ہے یا خیانتکار, سچا ہے یا جھوٹا؟
آپ کا سفیر امانتدار اور سچا ہے.
بہت خوب, تو پھر مختار کی لادینیت کی گواہی دیجیے اور اسے رسوا کر دیجیے. بے شک آپ کی گواہی چونکہ آپ اس کے قریب ترین افراد میں سے ہیں, مسلمانوں کی بیداری کا باعث بنے گی اور مختار کے گمراہانہ افکار کے پھیلنے میں رکاوٹ بن جائے گی.
ہم آپ کا ساتھ دینے کے لیے تیار ہیں.
وہ اپنی طرف سے باتیں بنا کر بول رہا ہے. مختار نہ تو جھوٹا ہے اور نہ ہی بے دین. وہ میری دانش کے مطابق سچا اور سب سے زیادہ عدل کا علمدار شخص ہے. یہ کیسے ہو سکتا ہے کہ مجھ جیسا کوئی اس مرد کی طرح ہو جائے جو صبح تک سجدے میں سر رکھے رہتا تھا اور روتا رہتا تھا. میری جوانی کا خواب مختار جیسے شوہر کو ہی پانا تھا, اور میرے خدا نے میری بات سن بھی لی اور مجھے ایسا مرد ادا کیا جو فخر عرب بھی تھا اور فخر دین بھی. مختار کو مولا علی نے نشان لیاقت عطا کیا ہے. جب وہ بچہ تھا مولا علی نے اسے سمجھدار اور ہوشیار کہا اور فرمایا, یہ بچہ اہل بیت کے دلوں کے زخموں کے لیے مرہم بن جائے گا. مختار کا ہاتھ خدا کا دست انتقام تھا جس نے رسول خدا کے لگتے جگر کے قاتلوں سے انتقام لیا.
بس کرو عورت, تم مختار کی بات کر رہی ہو یا کسی پیغمبر اولو العزم کی؟
مختار بندہ خدا ہے اور مجرمین سے انتقام خدا کا وعدہ ہے. مختار ایک بڑے وعدے کے انجام کے لیے چنا گیا ہے. جو کام مختار نے کیا وہ صرف اس کے جیسے عظیم لوگوں کے ہی شایان شان تھا.
اس مشرکانہ فکر کے ساتھ تو تم واجب القتل ہو.
مجھے معلوم تھا کہ یہ عظیم موقع قربانی چاہتا ہے. جب تم لوگوں نے شریعت, غیرت, شرافت کی باتیں کر کے یہ چرچا شروع کر دیا تھا تو تمہارا ناپاک ارادہ صاف نظر آ گیا تھا. تم لوگوں کی بزدلی بھی نظر آ رہی تھی. تم جیسے حقیر لوگ مختار کے مقدس مقابلے کے متحمل نہیں ہو سکتے ہیں. تم لوگ مختار سے ڈرتے ہو, اس کا نام سننے سے وحشت آتی ہے تم لوگوں کو.
اس بے حیا چڑیل کی زبان کاٹ کر اس کا سر قلم کر دو.
عمرہ, یہ کیا کر رہی ہو تم پگلی؟ مختار کو جھٹلا کے اپنی جان کو خرید لو. مختار ہمارے اس فیل سے عرش سے فرش پر نہیں گر جائے گا.
خدا حافظ ناریہ. حرا کو تمہارے حوالے کر رہی ہوں. وعدہ کرو اس کے لیے ایک اچھی ماں بنو گی.
چلو. اور تم بھی سن لو بڑھیا, جب تک تم مختار کو کذاب جانو گی تب تک امان میں ہو. جو بھی اس عورت کو تنگ کرے گا اس نے ہم سے گستاخی کی ہے. آج ہم نے اپنی شرعی ذمہ داری پر عمل کیا ہے. اس عورت کی سوکھن نے مختار کو ایک ایسی مقدس ہستی بنا لیا ہے جو دین کے لیے ایک آفت ہے. اس کو سزا دینا خدا کی دین سے وفاداری کرنا ہے.
بہت مبارک ہو ملکہ عالیہ, مختار نے اسی لیے تمہیں طلاق دے دی تاکہ تمہاری بغیرتیاں باعث شرمندگی نہ ہوں. کم سے کم مختار کا دم نکلنے کا انتظار کر لیتی, بعد میں اس کے دشمن کے نکاح میں آ جاتی.
इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन।
कहाँ चले साबित?
मेरा बाप तन्हा रह गया है, शायद मैं सबर दिलाने वाला बन सकूं।
नहीं नहीं साबित, वो तन्हाई में अपने और अपने खुदा से गुफ्तगू करने गए हैं, उन्हें तन्हा रहने दो।
वो तो दादी जान के पास चले गए।
और भी अच्छा है, शुक्र है मुख्तार के पास माँ की गर्म आगोश तो मौजूद है। जरा माँ के पुरसकून लोरियों के जरिए बेकरार बच्चों को सुकून पा लेने दो।
बानो उम्रा शहदाई थी और करबलाई हो गईं। वो जुबैर के बेटों को रुसवा करके आबरूए कयामे मुख्तार बन गईं। साबित कर दिया कि क्याम मुख्तार क्याम मजलूमीन है जालिमों के खिलाफ। खून नाहक इस आजाद खातून का दाग बदनामी है जुबैर के बेटों की पेशानी पर, जो क्याम कयामत तक बेइज्जत और बदनाम और बेआबरू रहेंगे।
खुल के रो मेरे बच्चे, यूं तन्हाई में रोना खुदा के खास बंदों की खसलत होती है। मौला अली इतने तन्हा थे कि कुएं में अपना मुंह छुपा के रोते थे। आपके रातों के गिरिए की आवाज खुदा सुनता था और कुआं। तुम्हारे पास कम से कम माँ तो है जो तुम्हारे आंसू पहुंच सके। खबरदार कोई तुम्हारे बेटे के आंसू ना देखे।
मेरा खुश नसीब बन गई अम्मा और बुलंद मकाम पा लिया उसने। मैं वसीयत करना चाहता हूं।
हमेशा से ये होता आया है कि वालिदैन अपनी औलाद को वसीयत करते हैं।
मुख्तार और उसकी मां की तकदीर में ये किस्सा बिल्कुल उलट है।
यकीनन कोई हिम्मत होगी। मैं खुदा की मर्जी पे राजी हूं। वसीयत करो, माँ के बाबरकत बेटे करो वसीयत।
आप दिलसोज माओ के काफिले की मुसाफिरा हैं, वो माएं जो मौजजागर हैं, उनमें बाप किसी मिसाल कायम कीजिएगा।
अलवास 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 या रब्बे।
मेरी मौत पर बेताब ना होना माँ, गिरे पास जाग करके मुंह न रोजना, मेरे सर को नेजे पे देखेंगे तो सर उठाइएगा और फखरी अंदाज में खड़ी होकर तराना पढ़िएगा, वो तराना जो फातेहीन के जनाजों पर पढ़ा जाता है।
तुम फातेह हो मेरे बेटे, तुम वो सब को गर्क करोगे उसी तरह जैसे अपने ख्वाब में किया था।
कुछ ऐसा कर देता हूं कि शायद आपको साबित को एक पुरम जगह पर पहुंचा दे।
साबित को यहां से दूर कर दो, लेकिन मैं यही हूं।
अम्मा जान, दुश्मन ने उमरा को मारकर यह साबित कर दिया कि वह मुख्तार के किसी अजीज पर रहम नहीं करेगा।
मुख्तार, वक्त जाया मत करो, बहस का कोई फायदा नहीं, जाओ साबित को रवाना करो।
मैं मानता हूँ कि आपका हुक्म मानना मुझ पर फर्ज है, मुझे जाके साबित इब्ने मुख्तार का नाम रोशन करके दुश्मन की नींद उड़ानी होगी। मेरा फर्ज है कि मुख्तार के नाम और उसकी याद को जैसा कि उसका है कि जिंदा रखूं। मगर मेरा भी दिल है बाबा जान, कुछ तमन्ना है मेरी। ये एक आध महीना जो आपके साथ रहा हूं, ये एक तरफ, और बाकी सारी जिंदगी के तमाम साल एक तरफ। मैं एक ऐसा बाप रखने का लुत्फ उठा रहा हूँ जो सच्चा मर्द है, खुदा तर्स और दलेर है। काश इंतखाब का हक होता। मेरी जिंदगी का हसीन तरीन ख्वाब यही है कि आपके पास रहूं और आपके कदम ब कदम जंग करूं।
सुन रहे हो ज़ायदा, मुख्तार साबित जैसे अजीम बेटे के होने पर फख्र करता है, इसे तुम्हारे हवाले कर रहा हूं। अब साबित इब्ने मुख्तार वो मिट्टी के नीचे दबी हुई आग है, दुश्मन उसका नाम सुनकर बुरी तरह से कांपने लगेगा।
मैं अभी तक एक पहेली को सुलझा नहीं पाया, तुम सियासत के बादशाह हो, उस जंग को मजीद क्यों बढ़ा रहे हो कि इसमें तुम्हारे जीतने का इम्कान ही नहीं। आखिर तुम सियासत से इस कौम को मगलूब क्यों नहीं कर लेते।
जब मैं दुश्मन को सियासत के जरिए पीछे हटा देता था, उस वक्त मुझ पर कज़्ज़ाब का इल्जाम नहीं था, जादूगर और खूंखार का इल्जाम नहीं था, बेदीन होने का इल्जाम नहीं था। आज मैं सिर्फ उनके रूबरू खड़े होकर ही अपने ऊपर लगाए गए इल्जामात को धो सकता हूं। जल्दी करो ज़ायदा, जाओ, वक्त कम है।
मुझ जैसे जान बचाने वाले इंसान के लिए यह बेहतरीन मौका है कि अपनी जान बचा के भाग जाऊं। हम चचाजाद हैं मुख्तार, हम एक दूसरे से इर्ज़ पाते हैं। मुख्तार की मार्फत में से कुछ हिस्सा मुझे भी इर्ज़ के तौर पर मिला है।
तुम साबित के कफील बने हो ज़ायदा, मुख्तार का सब कुछ तुम्हें विरसे में मिल गया।
आपकी मर्दाना वार निगाहें देखने को तरसेगा बाबा जान।
मुझे भी तुम्हारी खर्दिमागे और ढिटाई बहुत याद आएगी मुख्तार।